الحمد لله وكفى والصلاة والسلام على عباده الذين اصطفى. من يطع الله ورسوله فقد رشد واهتدى ومن يعص الله ورسوله فقد ضل وغوى. أما بعد، اب تک ہم اپنے جو پچھلے سیشنز ہیں ان میں ہم نے جو جو چیزیں کور کی ہیں یا جو جو مین ٹاپکس ہم نے کور کیے ہیں، میں تھوڑا سا آپ کو جلدی سے سمرائز کر دیتا ہوں آپ کے لیے. سب سے پہلے تو ہم خاص طور پہ ٹاپک کے حوالے سے بات کرتے ہیں کہ ہمارا جو ٹاپک ہے پرائمریلی وہ سائنز آف دی آور کے بارے میں ہے، اور بنیادی طور پہ ہم سائنز آف دی آور کے حوالے سے جو اصول ہیں، جو پرنسپلز ہیں یا وہ قواعد اور ضوابط ہیں، جو میگزمز ہیں جن کو ہمیں سامنے رکھنا ہے ان کو سمجھنے کے لیے، ان کو ہم ڈسکس کر رہے ہیں. تو اب تک جو ہم نے پڑھا ہے، کور کیا ہے، اس میں سب سے پہلے ہم نے اس ٹاپک کی ریلیونس کو ڈسکس کیا تھا، خاص طور پہ اس کانٹیکسٹ میں کہ امت مسلمہ اس ٹائم کرائسس میں ہے، اور اس کرائسس میں ہونے کی وجہ سے ہم میں سے ہر بندہ اور مسلمان، کوئی بھی مومن ہوگا، وہ کوشش کرے گا کہ وہ نبی صلی اللہ علیہ وآلہ وسلم کی سنت سے اور قرآن مجید سے گائیڈنس حاصل کرے کہ مجھے اب ان حالات میں کرنا کیا ہے. کرائسس میں ہم گزر رہے ہیں اور ایک سخت قسم کا ڈاؤن فال ہے، تو اب ان حالات میں ہم نے کرنا کیا ہے. اس کے لیے ایک مسلمان اور ایک مومن، خاص طور پہ جو پریکٹسنگ ہے، وہ ہمیشہ کوشش کرے گا کہ وہ گائیڈنس حاصل کرے دین سے. تو ہمیں بھی چاہیے کہ ہم ان آیات اور ان احادیث کو سمجھیں اور پڑھیں. دوسری چیز ہم نے ڈسکس یہ کی تھی کہ انسان جنرلی ایگر ہوتا ہے، دیر از این ایگرنیس ٹو نو اباؤٹ دا فیوچر. غیب کے بارے میں جاننے کے بارے میں ہم سب جو ہے نا وہ ایگر ہوتے ہیں، اور اس کی بہت بڑی وجہ یہ ہے کہ جو بندہ فیوچر جان لیتا ہے وہ اپنے لیے ساری کی ساری خیر بھی اکٹھی کر لیتا ہے اور اپنے آپ کو ہر قسم کے ایول اور ہارم سے بھی بچا لیتا ہے. جیسے کہ قرآن مجید میں اللہ تعالیٰ نے اللہ کے رسول صلی اللہ علیہ وسلم کے حوالے سے ذکر کیا کہ عربی صلی اللہ علیہ وسلم، آپ کہہ دیجئے کہ مجھے لا اعلم الغیب، مجھے غیب کا علم نہیں ہے. وَلَوْ كُنْتُ أَعْلَمُ الْغَيْبَ لَاسْتَكْثَرْتُ مِنَ الْخَيْرِ وَمَا مَسَّنِيَ السُّوءُ، اگر مجھے غیب کا علم ہوتا تو میں اپنے لیے ساری کی ساری خیر کو اکٹھا کر لیتا اور ہر قسم کی پریشانی اور تکلیف سے اپنے آپ کو بچا لیتا. تو جنرلی انسان فیوچر کیوں جاننا چاہتا ہے؟ کیونکہ انسان کی ویل بینگ اس کے ساتھ جڑی ہوئی ہے، اور ویل بینگ دو طرح کی ہے، ایک تو یہ کہ خیر مل جائے اور دوسرا یہ ہے کہ کوئی نقصان یا کوئی ہارم ہے یا کوئی ایول ہے، اس کو کسی طریقے سے وہ ڈسکارڈ کر دے یا اپنے آپ سے دور کر لے، اپنے آپ کو اس سے بچا لے. ٹھیک ہے، تو یہ ہم نے بنیادی طور پہ ریلیونس کے حوالے سے اس ٹاپک کی، کہ اس کی اہمیت اور ضرورت کیا ہے، اس کے حوالے سے ہم نے ڈسکشن کی. اسی طریقے سے ہم نے پھر کریکٹ انٹرپریٹیشن، یعنی جو آیات ہیں اور اسی طریقے سے جو اللہ کے رسول صلی اللہ علیہ وسلم کی پروفیسیز ہیں، ان کی صحیح انٹرپریٹیشن یا ان کی صحیح تعبیر کرنے کے فوائد کیا ہیں، اور اگر کوئی شخص وہ نہ کرے تو اس کے نقصانات کیا ہیں، ان کے بارے میں بھی ہم نے کچھ ڈسکشن کی تھی. مثال کے طور پہ جیسے میں نے آپ کو پہلے بتایا تھا، ایک مثال بھی آپ کے سامنے، ایک ریئل انسیڈنٹ ذکر کیا تھا کہ ہمارے ہاں بہت زیادہ آبسیشن پائی جاتی ہے کہ کوئی بندہ مہدی آ جائے، کوئی بندہ مہدی بن جائے. ٹھیک ہے نا، تو اب مہدی کا ٹائم تو دور ہے تو ہم نے زبردستی کا مہدی بنا دیا، اور اس کے حوالے سے ایک ریئل ٹائم جو ایشو آیا تھا وہ میں نے آپ کے سامنے ذکر کیا، جو ہمیں فیس کرنے کو ملا. ایک انسیڈنٹ ہوا جو سیج آف مکہ، جس کا میں نے آپ کو واقعہ ذکر کیا تھا، 1970s کے اندر یہ واقعہ پیش آیا. تو یہ کیا نقصان ہوا؟ یہ نقصان اسی چیز کا تھا نا کہ ہم نے آبسیسڈ ہو گئے اس چیز سے کہ ہم امام مہدی جو ہے نا ان کو کسی طریقے سے نکال دیں، اور ہم نے نکال دیا. اور اس کی وجہ سے پھر نقصان کیا ہوا؟ نقصان کیا ہوا کہ ایک بہت بڑا کرائسس آیا، اور ایک ہمارے اوپر ایک آزمائش آئی، اور اس میں بہت سے لوگوں کی جانیں بھی گئیں. ٹھیک ہے نا، تو جب ہم صحیح انٹرپریٹیشن نہیں کریں گے، غلط انٹرپریٹیشن کریں گے، ہمیں ان اصول، ان قواعد اور ضوابط کا پتہ نہیں ہوگا، تو ہم ہمیشہ اس طرح کے فتنوں سے دوچار رہیں گے، اس طرح کے ٹرائلز اینڈ ٹریبولیشنز کا شکار ہو جائیں گے ایزیلی. اسی طریقے سے پھر ہم نے یہ بھی بات کی تھی کہ بعض اوقات انسان اس طرح کی آیات اور احادیث سے جب گزرتا ہے تو انسان ایک ڈسپرپورشنیٹ لیول آف ایکٹیویزم کا شکار ہو جاتا ہے، اور اس لیول کا ایکٹیویزم بعض اوقات انسان کے اندر آ جاتا ہے کہ انسان سیلف فلفلنگ پروفیسی کا شکار ہو جاتا ہے. بہت زیادہ ایکٹیو ہو گئے. اب مطلب مسئلہ یہ کہ اللہ تعالیٰ نے جو واقعات ذکر کیے ہیں، یہ جو اللہ کے رسول صلی اللہ علیہ وسلم نے چیزیں ذکر کی ہیں، وہ تو اپنے ٹائم پر ہوں گی. اب ہم ایکٹیو ہیں، پرو ایکٹیو ہونے کی وجہ سے یا ہم اوور زیلس ہونے کی وجہ سے ہمارے ساتھ کیا ہوتا ہے کہ ہم کیا کرتے ہیں، سیلف فلفلنگ پروفیسی کا شکار ہو جاتے ہیں، زبردستی کا، وہ جسے کہتے ہیں نا فورسنگ گاڈز ہینڈ، وہ والا کام ہم کرنا شروع کر دیتے ہیں. تو یہ بھی ایک نقصان ہوتا ہے کیونکہ صحیح انٹرپریٹیشن نہیں کی ہم نے ان آیات کی، ہمیں ان قواعد اور ضوابط کا نہیں پتا، ان رولز اینڈ ریگولیشنز کا نہیں پتا کہ ہم نے کن کو سامنے رکھ کے ان چیزوں کو سمجھنا. ٹھیک ہوں گے. اسی طریقے سے پھر ہم نے ایک اور چیز کے بعض اوقات اس کا اپوزٹ افیکٹ بھی ہوتا ہے. جیسے کچھ لوگ بہت زیادہ ڈسپروپورشنیٹ لیول پہ ایکٹیویزم کا شکار ہوتے ہیں، اسی طریقے سے کچھ لوگ ڈسفنکشنل بھی ہو جاتے ہیں، نہ جسے کہتے ہیں نا امید کو بھی چھوڑ دیتے ہیں، ہوپ لیس بھی ہو جاتے ہیں. وہ کہتے ہیں کچھ نہیں ہونے والا، یعنی ہم کچھ بھی نہیں کر سکتے کیونکہ خدا نے یہ چیزیں کہہ دی ہیں، اللہ تعالیٰ نے ان چیزوں کے بارے میں آلریڈی فیصلہ کر دیا ہے. اب ہمارے غم کرنے سے، ہمارے ایکٹیویزم سے کوئی فائدہ نہیں ہوگا. اور میں نے اس حوالے سے ایک حدیث بھی بتائی تھی کہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے اس رویے کو ناپسند فرمایا، اور آپ نے فرمایا کہ اگر تم میں سے کسی پر قیامت بھی برپا ہو جائے اور اس کے ہاتھ میں ایک پودا ہو جس کو وہ لگا سکے، تو اس کو چاہیے اس پودے کو لگا دے. حدیث یاد ہے نہیں یہ؟ ٹھیک ہے. اسی طریقے سے پھر ہم نے امپورٹنس آف نوئنگ دا ایول اس کے حوالے سے بھی ڈسکشن کی تھی کہ اس ٹائم جو ایول اسپریڈ ہوا ہے اور جو امت جن مشکلات کا شکار ہے، اس کے بارے میں جاننا کتنا ضروری اور امپورٹنٹ ہے، اس کو بھی ہم نے ڈسکس کیا تھا. ایک اور بہت امپورٹنٹ پوائنٹ، اور اسی سے انشاءاللہ ہم دوبارہ آغاز کرتے ہیں اور اس کو میں مزید الیبوریٹ کرتا ہوں، کہ نبی صلی اللہ علیہ وآلہ وسلم نے جتنی نالج ہم کو پہنچا دی، ہم تک ہمیں دے دی، وہ کافی ہے. اس سے نہ ہمیں زیادہ کی ضرورت ہے، نہ اس سے ہمیں کم کی ضرورت ہے، بس دیٹس اٹ. ٹھیک ہے نا. تو اللہ کے رسول صلی اللہ علیہ وآلہ وسلم کی سنت پر اتفاق کرنا، اس کو سفیشنٹ کنسیڈر کرنا، یہ ہم سے تقاضا ہے، یہ ہم سے ایکسپیکٹیشن ہے ہمارے دین کی. تو ہمارے ہاں اللہ معاف کرے، لوگ آبسیسڈ ہو کے ان چیزوں سے بعض اوقات دوسرے سورسز بھی تلاش کرتے ہیں کہ کسی طریقے سے ہمیں کچھ اور بھی چیز مل جائے تاکہ وہ دوسروں کے لیے اور اپنے لیے بھی ایک سینسیشن کریٹ کر سکے. اور ہمارے ہاں یہ رویہ بہت زیادہ پایا جاتا ہے. آپ کو پتہ ہے دی ارائیول سیریز آئی تھی ایک زمانے میں، آپ میں سے پتہ نہیں کن لوگوں نے دیکھی ہے کن لکھے، لیکن جب میں نیا نیا دین کی طرف آیا تھا تو اس زمانے میں ایک ارائیول سیریز ہوتی تھی، اس کے اندر یہ پورا دجال کا جو سسٹم ہے کس طرح ہوگا، اور کس طریقے سے ایلومیناٹیز اور یہ جو نائٹ ٹیمپلارز ہیں، اور کس طریقے سے یہ کام کر رہے ہیں بیہائنڈ دی سینز، اور یہ سیکرٹ سوسائٹیز کس طریقے سے آپریٹ کر رہی ہیں اور ڈسمینٹل کر رہی ہیں اور ڈیکنسٹرکٹ کر رہی ہیں پوری آپ کے سوشل فیبرک کو، یہ ساری چیزیں ڈسکس ہوتی تھی. اور ہم لوگ بڑے آبسیسڈ ہوتے تھے، بڑے انسپائر ہوتے تھے. اس ٹائم یہ ارائیول سیریز یوتھ کو بہت زیادہ انسپائر کرتی، ہر دوسرا بندہ جو خاص طور پہ پریکٹسنگ تھا وہ اس کو دیکھ بھی رہا تھا اور اس سے انفلوئنس اور انسپریشن بھی لے رہا تھا. تو بہرحال ان چیزوں کے حوالے سے میں ایک حدیث آپ کے سامنے رکھنا چاہتا ہوں آج کے حوالے سے. اس کے بعد ہم انشاءاللہ آج کا جو آخری سیشن ہے جس میں ہم ایکچولی جو سائنز آف دی آور کی انٹرپریٹیشن یا ان کو سمجھنے کے جو اصول اور قواعد اور ضوابط ہیں انشاءاللہ ان کو ڈسکس کریں گے. نبی صلی اللہ علیہ وسلم کی ایک حدیث ہے صحیح بخاری کے اندر، آپ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا، اور اس حدیث کو بیان کرنے والے سیدنا حذیفہ ہیں رضی اللہ تعالی عنہ. حذیفہ کون سے ہیں؟ یہ حذیفہ بن یمان. آپ فرماتے ہیں لقد خطبنا النبی صلی اللہ علیہ وسلم، کہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے ایک دفعہ ہمیں خطبہ دیا. خطبنا النبی خطبۃ ما ترک فیها شیئا الى قیام الساعۃ الا ذکرہ آپ نے قیامت تک ہونے والے جتنے بھی بڑے بڑے واقعات تھے سب کا سب آپ نے ذکر کر دیا. بہت بڑی سٹیٹمنٹ ہے یہ، صحیح بخاری کی حدیث ہے، اس پہ ذرا غور کیجئے گا. اس پہ انشاءاللہ آگے بھی میں ڈسکشن کروں گا اس حدیث پہ. دوبارہ سنیے گا کہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے ایک دفعہ خطبہ دیا، اور خطبے کے اندر ما ترک فیہا شیئا الی قیام الساعۃ الا ذکرہ، کہ جو قیامت تک واقعات ہونے والے تھے، جو بھی کچھ ہونا تھا، and we are assuming کہ بڑی بڑی چیزیں، obviously not every single detail but major incidents، ان سب کے سب کا اللہ کے رسول صلی اللہ علیہ وسلم نے کیا کیا؟ ذکر کر دیا قیامت تک. علمه من علمه وجهله من جهله، یہ سٹیٹمنٹ بڑی امپورٹنٹ. کیا مطلب ہے اس کا؟ جس نے اس کو جاننا تھا، جس نے اس کو یاد رکھنا تھا، اس نے یاد رکھ لیا، اور جس نے اس کو بلانا تھا اس نے بلا دیا. اب سیدنا حذیفہ اپنے بارے میں کیا کہتے ہیں؟ کہتے ہیں انی كنت لأرى الشيء قد نسيت فأعرف ما يعرف الرجل إذا غاب عنه فرآه فعرفه. آپ کہتے ہوتا یہ تھا کہ جب بھی کوئی اللہ کے رسول صلی اللہ علیہ وسلم نے ہمیں پریڈکشن کی ہوئی تھی اس کا انسیڈنٹ جب واقع ہوتا, جو واقعہ آپ نے پہلے بیان کیا ہوا تھا, تو ہمیں فوراً یاد آتا تھا اچھا یہ وہ بات تھی جس کا اللہ کے رسول نے ذکر کیا. ایسے ہی ہوتا ہے نا, بعض اوقات کیا ہوتا ہے انسان چیزیں یاد نہیں رہتی ہیں, لیکن انسان کی ایک جسے کہتے ہیں نا ہمارے ہاں جس طرح ریم ہوتا ہے اس طرح روم بھی ہوتا ہے, ٹھیک ہے نا, ایک ہمارا کانشیس میموری ہوتی ہے, ایک ان کانشیس یا سب کانشیس میموری بھی ہوتی ہے ہماری. ہمارے سب کانشیس مائنڈ کے اندر جا کے وہ کیا کرتا ہے, وہ چیز بیٹھ جاتی ہے. اور انسان کو بعض اوقات وہ واقعہ جب رونما ہوتا ہے انسان کو یاد آ جاتا ہے اچھا اچھا یہ واقعہ کا ہم نے اس کے بارے میں سنا ہوا تھا. تو اسی طریقے سے وہ کہتے ہیں کہ ایسے ہو جاتا تھا. تو سیدنا حذیفہ بن یمان رضی اللہ تعالیٰ عنہ کی اس حدیث کے مطابق, اور اس طریقے سے اور بھی ایک دوسرا حدیث ہے جس سے پتہ چلتا ہے کہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے آلموسٹ تمام بڑے انسیڈنٹس انکلوڈنگ دی انسیڈنٹس آف آور ٹائم وہ سب کے سب صحابہ کو بتا دیے. اچھا اب صحابہ کو یاد کون سے رہے اور صحابہ نے نقل کون سے کیے, وہ جو ان کے سامنے پیش آ جاتے تھے, وہی والی بات ہوگی نا, جو ان کے سامنے پیش آ جاتے بتا دیتے اچھا یہ اللہ کے رسول نے فرمایا تھا. جیسے آگے میں آپ کو ایک دو واقعات بھی بیان کروں گا کہ اللہ کے رسول نے, یا پھر کوئی ایسی انہونی بات جو ان کو بڑی عجیب لگتی وہ بھی ذکر کر دیتے کیونکہ وہ انسان کے ذہن میں بیٹھ جاتی ہے. ورنہ بہت سی چیزیں جو اللہ کے رسول نے بیان کی تھیں وہ انہوں نے کیا کیا, شاید وہ ہم تک نالج پتہ نہیں پہنچی ہے کہ نہیں. آگے اس پوائنٹ پہ ہم انشاءاللہ ڈسکس کرتے ہیں. تو آئیے ہم اب سائنز آف دی آور کے حوالے سے کچھ چیزیں ڈسکس کرتے ہیں. دیکھیں جو اشراط الساعہ ہیں, جو سائنز آف دی آور ہیں, وہ تین قسم کے ہیں. امام ابن حجر الاسقلانی رحمہ اللہ بہت بڑے عالم دین ہیں, یہ بھی 8th century کے اسکالر ہیں بہت بڑے, اور ان کی خاص بات یہ بہت بڑے محدث ہیں, اور صحیح بخاری جو ہے ہمارے سامنے موجود ہے اس کی سب سے بہترین کامنٹری, جو سب سے ریلائبل کامنٹری جو ہے وہ امام ابن حجر الاسقلانی کی ہے, جس کو فتح الباری کہتے ہیں. کوئی بھی بڑا محدث جب بھی وہ صحیح بخاری پڑھاتا ہے تو ہمیشہ فتح الباری سے ضرور کنسلٹ کرتا ہے, اتنی امپورٹنٹ وہ کتاب ہے. ابن حجر بہت بڑے عالم دین تھے, حدیث کے محدث تھے. تو وہ فرماتے ہیں کہ سائنز آف دی آور ود ریسپیکٹ ٹو اپیئرنس, یعنی واقع ہونے کے اعتبار سے یا جن کا لوگوں کے سامنے ظاہر ہونا, اس اعتبار سے سائنز آف دی آور تین ٹائپس کے ہیں. پہلی قسم ان سائنز آف دی آور کی جو آلریڈی ہو چکے ہیں, دے ہیو اکرڈ, اللہ کے رسول نے بتایا کہ یہ قیامت کی نشانیاں ہیں اور کچھ ایسی ہیں جو واقع ہو چکی ہیں, دے ہیو اپیئرڈ آلریڈی, ٹھیک ہے. کچھ ایسی ہیں جو واضح تو ہو گئیں لیکن ابھی تک کنکلیوڈ نہیں یعنی ختم نہیں ہے, کیونکہ ایک انسیڈنٹ ہے نا. اب ایک انسیڈنٹ ہے جو ہو گیا اور ختم ہو گیا, اور ایک انسیڈنٹ ہے, ایک چیز ہے جس کا اللہ کے رسول نے ذکر کیا لیکن ابھی تک وہ کنکلیوڈ نہیں ہوا, اور تیسرے سائنز وہ ہیں جو ابھی اپیئر نہیں ہوئے, اینڈ دے ول اپیئر بعد میں کبھی بھی جب اللہ تعالیٰ کی مرضی ہوگی. اب آئیے ان کی مثال لے لیں. سب سے پہلے کون سے ہیں, مثال کے طور پہ جو سائنز آف دی آور جو آلریڈی گزر چکے ہیں, جو واقع ہو چکے ہیں, دے ہیو اپیئرڈ آلریڈی. صحیح بخاری کی حدیث ہے, اللہ کے رسول صلی اللہ علیہ وآلہ وسلم نے اپنا نبی, اللہ کے رسول صلی اللہ علیہ وسلم کا اپنا آنا, اس کو قیامت کی نشانی قرار دیا. آپ صلی اللہ علیہ وسلم کی بڑی مشہور ہے حدیث ہے صحیح بخاری کی, بعثت انا والساعہ کہاتین وقرن بین السبابہ والوسطی. اللہ کے رسول نے کہا یہ دو, آپ نے اس سے اشارہ کیا, یہ جو شہادت کی انگلی ہے اور یہ وسطی درمیانی انگلی ہے, آپ نے ان کو اسے سبابہ کہتے ہیں عربی زبان میں. تو سبابہ اور وسطی کو آپ نے اس طریقے سے مینشن کیا, آپ نے کہا کہ میں اور قیامت جو ہے وہ اس طرح, یعنی میرا جو آنا ہے وہ قیامت کی ایک نشانی ہے. تو اللہ کے رسول صلی اللہ علیہ وسلم آ کے دنیا سے رخصت بھی ہو چکے, اور آپ کو یاد ہے کہ دجال جو ہے حدیث تنیم داری جو تھی اس کے اندر جب دجال نبی کیا تھا, اللہ کے رسول صلی اللہ علیہ وسلم کے بارے میں پوچھا تھا بتاؤ کہ وہ نبی جزیرۃ العرب میں وہ آیا کہ نہیں آیا, تو انہوں نے کہا وہ آ گیا, اس نے دعویٰ کیا ہے نبوت کا ایک شخص نے, کیونکہ سیدنا تنیم داری سے مسلمان نہیں تھے عیسائی تھے. تو انہوں نے کہا کہ بس ٹھیک ہے میرے نکلنے کا وقت آ گیا, قریب آ گیا. تو دجال بھی ظاہر ہے قیامت کی بڑی نشانیوں میں سے ایک نشانی ہے. تو بہرحال بتانے کا مقصد یہ ہے کہ یہ کچھ ایسی نشانیاں جو واقع ہو چکی ہیں, دے ہیو آلریڈی اپیئرڈ. اسی طریقے سے بہت سی لسٹ ہے جو ابن حجر نے اور دیگر ائمہ نے بیان کی ہے اپنے دور کے اندر, جو ان سے پہلے یا ان کے دور میں واقع ہو چکی. دوسری کچھ ایسی چیزیں ہیں سائنز آف دی آور کی جو ابھی تک واقع نہیں ہوئی, یعنی جن کا آغاز ہو چکا ہے لیکن ان کی کنکلوژن نہیں ہوئی ابھی تک. مثال کے طور پہ یہ حدیث سنیے گا, اور یہ عام طور پہ جنرل ہے اپنی نیچر میں, دے آر نارملی جنرل ان نیچر. مثال کے طور پہ حدیث میں آتا ہے سیدنا ابو ہریرہ رضی اللہ تعالیٰ عنہ فرماتے ہیں, یہ صحیح بخاری کی حدیث ہے, آپ نے فرمایا اذا ضیعت الامانۃ فانتظر الساعۃ, کہ جب بھی امانت ضائع ہونا شروع ہو جائے تو پھر تم قیامت کا انتظار کرو. جب امانت امت سے اٹھا دی جائے پھر قیامت کا انتظار کرو. کیا مطلب ہے؟ کہ آخری دور میں یعنی قیامت کے قریب امانت جو ہے ٹرسٹ, کسی پر اعتماد کرنا, وہ ختم ہو جائے گا. اور آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ حالت یہ ہوگی کہ لوگ یہ کہا کریں گے کہ فلاں علاقے کے اندر ایک بڑا ہی امانت دار شخص رہتا ہے. بڑے حیران ہوں گے, اچھا یار. اور آپ دیکھیں کہ ہمارے ہاں بھی یہی ہو رہا ہے. ہمارے ہاں یہ بڑی بات ہے, یہ بڑا ورچو ہوتا ہے کہ یار یہ بندہ بڑا ٹرسٹیبل ہے, اس پہ بہت ریلائی کیا جا سکتا ہے فائنینشلی اعتبار سے, خاص طور پہ اگر ہم بات کریں تو. یعنی آپ دیکھیں نا کہ ایک بندہ آج کل, آپ کسی کو کوئی پیسے دے دیں تو پھر آپ واپسی کی امید نہ کریں. اور ہمارے ہاں کچھ بھائی ایسے ہیں ماشاء اللہ, وہ اسی نیت سے دیتے ہیں. پہلی بات تو دیتے ہی نہیں ہیں, وہ کہتے ہیں جب دینا ہے تو میں اتنی دے رہا ہوں کہ اگر نہ واپس ملے تو کوئی نہیں, انشاءاللہ صدقہ ہی صحیح. حالات یہی ہے نا, مطلب کون ایسا بندہ ہے جو یہ کہہ سکتا ہے کہ میں نے اپنی زندگی میں جتنے میرے ایکسپیرینسز ہیں, میں نے جب بھی پیسے دیے مجھے ٹائم پہ واپس ملے, یا پھر مجھے پیچھے بھاگنا نہیں پڑا, یا مجھے ذلیل و رسوا نہیں ہونا پڑا. وہ ساری چیزیں آپ کو پتا ہے. یعنی آپ کو اکا دکا کوئی ایسا شخص ملے گا جو واقعی, جس پہ آپ فائنینشلی اعتبار کر سکتے ہیں کہ اگر آپ نے اس کو پیسے دیے یا کوئی بھی چیز امانت دی ہے تو وہ اس کو آنر کرتا ہے, اس ٹرسٹ کو آنر کرتا ہے. ہمارے یہاں یہ نہیں ہے. اور آج یہ بڑی بات سمجھی جاتی کہ یار فلاں دور, یعنی فلاں شخص جو ہے نا بڑا قابل اعتماد ہے, یار بڑا پیسوں کا بڑا کھرا ہے. اللہ کے رسول نے کہا ایک وقت آئے گا ایسا ہو جائے گا, حالانکہ اللہ کے رسول صلی اللہ علیہ وسلم کے دور میں ہر دوسرا شخص ایسا تھا. یعنی جو بندہ کھرا نہیں ہوتا تھا وہ عجیب ہوتا تھا کہ یار یہ بندہ ایسا ہے جو امانت کا خیال نہیں رکھتا. اسی لیے آپ دیکھیں کہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے اس کو نفاق کی علامت بیان کیا, جب بھی امانت دی جاتی ہے تو خیانت کرتا ہے. منافق کی نشانیوں میں سے ایک نشانی یہی ہے نا, جھوٹ بولتا ہے, وعدہ کیا جاتا ہے تو اس وعدے کو توڑتا ہے, اس کی خلاف ورزی کرتا ہے. اور جب اسی طریقے سے امانت دی جاتی ہے تو وہ کیا کرتا ہے, اس کو بٹرے کرتا ہے, اس ٹرسٹ کو بٹرے کرتا ہے. تو اللہ کے رسول نے فرمایا کہ ایک وقت آئے گا یہ ہے. تو صحابہ نے ایک اور چیز پوچھی, اللہ کے رسول نے کہا کہ اللہ کے رسول امانت کی کس ٹائپ کا خاص طور پہ آپ ذکر کر رہے ہیں؟ ویسے تو ان جنرل ٹرمز میں آپ نے کہا اذا وسد الامر الى غير اهله فانتظر الساعه, اور ایک اور حدیث میں اذا اسند الامر الى غير اهله فانتظر الساعه, او كما قال عليه الصلاه والسلام, کہ جب معاملات کا ذمہ دار ان لوگوں کو بنا دیا جائے گا جو انکیپیبل ہوں گے, ٹھیک ہے نا, انکمپیٹنٹ لوگوں کو جب بڑی بڑی ذمہ داریاں سونپ دی جائیں گی, یعنی کوئی آرگنائزیشن ہے یا پھر اسی طریقے سے کوئی بہت بڑی اسٹیٹ ہے یا مسلمانوں کا کوئی بہت بڑا کام ہے, اس کے لیے ذمہ دار کس کو بنا رہے ہیں؟ انکمپیٹنٹ آدمی کو, ٹھیک ہے, انکیپیبل آدمی کو یا انکوالیفائڈ انڈیویجول کو. تو یہ کہتے ہیں کہ یہ امانت کا ضیاع, یہ بھی امانت ہے, اللہ کی طرف سے ٹرسٹ ہے کہ آپ مسلمانوں کے معاملات کا ذمہ دار کس کو بنائیں؟ جو بندہ کوالیفائڈ ہے, کیپیبل ہے, کمپیٹنٹ ہے. بہرحال تو یہ معاملہ آپ دیکھیں, ہمارے ہاں امت میں جو کرائسس ہے اس ٹائم, لیڈرشپ کا کرائسس, کتنا بڑا کرائسس. یعنی ہر دوسرا بندہ جو ہمارے, وہ آپ نے کبھی ویڈیوز دیکھی ہیں, وہ جو میں نے تو بہت دفعہ کئی دفعہ دیکھی ہوں گی آپ نے, وہ ہمارے جو ایم ایل ایز اور ایم پی ایز ہیں ان کی کبھی ویڈیو بنائی جاتی ہے نا, وہ آپ نے دیکھی کہ جی یہ آج آپ نے وہ فلاں سائن کیے ہیں یا پتہ نہیں ووٹ دیے ہیں اس کے لیے, تو کیا تھا وہ مسئلہ؟ کہتے ہیں جی ہمیں تو پتہ ہی نہیں تھا, جی آپ فلاں آج کام کر کے آئے ہیں, بتائیں جی وہ کیا تھا؟ وہ جی کسی نے پڑھی نہیں ہوتی رپورٹ, کچھ بھی نہیں. یعنی ہماری جو نیشنل اسمبلیز ہیں, یہ ہماری اسمبلیز ہیں, ایون آپ کی نیشنل نہ بھی ہوں, آپ کی صوبائی اسمبلیاں ہیں, تو آپ ان میں دیکھیں کہ اللہ معاف کری ایسی ایسی چیزیں ڈسکس ہو رہی تھی, کسی ایک دو بندوں کو بس پتا ہوتا ہے جنہوں نے وہ پریزنٹ کی ہوتی ہے, اور وہ بڑے آرام سے کیا ہوتا ہے, اپروو ہو جاتی ہے, ڈس اپروو ہوتی ہے, کسی کو پتہ ہی نہیں ہوتا وہ کیا ہو رہا ہے. ہمارے ہاں جب اللہ معاف کرے ٹرانسجنڈرزم کا مسئلہ آیا تھا تو یہی مسئلہ ہوا نا, وہ کسی کو پتہ ہی نہیں, کسی نے نہ پڑھا نہ سوچا, یہ سوچے سمجھے بغیر کہ اس کے ریپرکشنز اور آؤٹ کمز کیا. یہی ہے انکمپیٹنس ہے. اب یہ دیکھیں یہ چیز شروع ہوئی بھی ہے, اب ختم نہیں ہوئی ابھی تک, اب پتہ نہیں کب ختم ہوگی, اللہ معاف کرے قیامت تک ہی ختم ہونی ہے لگتا. تیسرے وہ ہیں جن کا ابھی وقوع نہیں ہوا, جن کے بارے میں ہم کنفرم کہہ سکتے ہیں کہ یہ واقع نہیں. مثال کے طور پہ جو بڑی 10 نشانیاں ہیں, 10 بڑی نشانیاں کون سی ہیں جن کے بارے میں اللہ کے رسول صلی اللہ علیہ وآلہ وسلم نے فرمایا قیامت تب تک نہیں آئے گی جب تک 10 بڑی نشانیاں نہ آ جائیں. آپ نے کہا سب سے پہلے کہ دخان, ایک دھواں اٹھے گا, دھوئے کا ذکر کیا آپ نے, بہت بڑا دھواں ہوگا. اب آگے دوسری احادیث میں اس کی تفصیل بھی ہے. پھر آپ نے کہا وہ دجال آئے گا, پھر آپ نے کہا وہ دابہ, एक एनिमल होगा, वो निकलेगा और वो अजीब गरीब किस्म का एनिमल होगा, जानवर होगा, वो लोगों से बातचीत करेगा। वो तुलू अश्शम्स मिन मगरिबिहा, इसी तरीके से सूरज निकलेगा मगरिब से, वेस्ट से निकलेगा। इसी तरीके से फरमाया वो नुजूल ईसा बिन मरियम, हजरत ईसा बिन मरियम का नुजूल होगा। इसी तरीके से आपने फरमाया वो याजूज है, वह अजूज है, इसी तरीके से याजूज माजूज का खुरूज होगा, वो आएंगे। फिर आपने कहा वसलासत खुसूफिन, तीन जगहों से जमीन धंस जाएगी, जमीन फट जाएगी, लोग उसमें धंस जाएंगे, तीन जगहों पे होगा ये काम। एक होगा मशरिक में, एक होगा मगरिब में, और एक होगा जजीरतुल अरब में, एक अरब यानी मिडल ईस्ट में जिसको आप कह सकते हो। वह आखिर जालिका नारुन, और आखिरी निशानी क्या है, ये नौ निशानियां हो गई, और आपने कहा आखिरी निशानी वो होगी एक आग निकलेगी जो यमन से निकलेगी, और वो लोगों को तक्रुदुन नासा इला महशरीहिम, वो लोगों को उनके महशर की तरफ ले जाएगी। महशर कहां पे होगा कोई पता आपको? महशर क़यामत के दिन, महशर जब अल्लाह ताला गैदर करेंगे लोगों को तो कहां पे होंगे? मुख्तलिफ आरा है, जो राय बहुत अपील करती है जो अहादीस के मुताबिक वो ये होती है कि यही जमीन होगी, इसको अल्लाह ताला ना फ्लैट कर देंगे, फ्लैट अर्थर्स जो होंगे ना, बहरहाल उनकी भी तमन्ना को पूरा कर दिया जाएगा, जमीन एक जमाने में फ्लैट हो जाएगी। हदीस में आता है अल्लाह के रसूल ने फरमाया कि रोटी की तरह उसको फैला दिया जाएगा, ठीक है ना, यमुद्दुल अर्ज, जमीन को अल्लाह फैला देंगे, जैसे होता है बॉल है, अभी बॉल की तरह उसको प्रेस करेंगे, और प्रेस करके वो क्या हो जाएगी, एक रोटी की तरह गोल होकर स्प्रेड हो जाएगी और सफेद हो जाएगी, बिल्कुल वाइट। और ये जो पहाड़ों जमीन, ये ऊपर जो पहाड़ है इनको क्रश कर दिया जाएगा, इनको लेवल कर दिया जाएगा, तो जमीन बिल्कुल एक खुले मैदान की तरह हो जाएगी। मुझे कई दफा फील होता है जैसे आपने कोई स्पंज होता है, अगर उसके अंदर पानी हो और आप उसको जरा ऐसे खींचें तो उसमें से पानी निकलता है कि नहीं निकलता, सारा कुछ बाहर निकल आता है ना। तो मुझे लगता है वल्लाहु आलम, वो जो अगर आप उस प्रैक्टिकल को ज़हन में रखें ना जो अल्लाह ताला बयान फरमाते हैं क़यामत के रोज, तो मुझे महसूस होता है, अगेन आई एम नॉट मेकिंग एनी क्लेम, कि जमीन को अल्लाह स्प्रेड करेंगे ऐसे, और जमीन के अंदर से सारे मुर्दे और जो भी इसके अंदर से जो भी है ना, इसके मादनियात, जो इसके मिनरल्स हैं, वो सब के सब बाहर आ जाएंगे और जमीन बिल्कुल फ्लैट हो जाएगी, रोटी की तरह, हदीस में आता है खुब्स की तरह। तो वो जगह कौन सी है? तो बाज़ उलमा कहते हैं वो जगह जो है ना, वो शाम का इलाका है, जो इस टाइम बैतुल मक़दस, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के दौर में जो शाम था ना, आजकल शाम जो है वो सीरिया, उस जमाने में इसको लेवांट कहा करते थे, और इसमें कई इलाके आते थे, जॉर्डन का इलाका भी आता था, फलस्तीन भी आता था, बैतुल मक़दस भी शाम का इलाका था, सीरिया का इलाका भी आता था, सारे इलाके उस जमाने में शाम का इलाका कहलाया जाता था। तो हदीस में आता है शाम के इलाके के बाद अर्दु महशरिन व मनशर, कि ये जो जगह होगी ना, जो औ मनशर, ये जो हदीस, ये जो वाकया, यानी ये जो जगह है शाम की, ये जगह है महशर की। अब उससे मुराद बाज़ उलमा ने मुख्तलिफ किया, बल वो एक अलग बात है। तो कहने का मतलब है कि जमीन फिर महशर की तरफ एक आग निकलेगी यमन से, और वो क्या करेगी, लोगों को वो आग भी, और हमें वाकया हमें पता चलता है अहादीस में कि वो आग पीछे लगेगी और वो लोगों को चारों तरफ से, गैर लोग निकल रहे होंगे किधर से, कब्रों से अपने निकल रहे होंगे, तो आग उनको खींच के एक तरफ ले जाएगी, स्प्रेड करके क्या करेगी, एक जगह पे जहां पे अल्लाह ने उनको इकट्ठा करना होगा, जहां पे हिसाबों किताब के लिए, तो वहां पे उनको ले जाएगी, और वो गालिबन यही जमीन होगी, इसको सिर्फ क्या करेंगे, अल्लाह ताला स्प्रेड कर देंगे, इसको चेंज कर देंगे। तो अब ये जो 10 साइंस मैंने आपके सामने से, अब जाहिर है ये साइंस हमें पता है कि ये बाकी अभी तक नहीं हुए, अगरचे कुछ लोगों ने दज्जाल को निकाल दिया हुआ है, बाय द वे कुछ लोगों ने दज्जाल को भी निकाल दिया, कुछ ने सैयदना ईसा को भी निकाल दिया हुआ, ठीक है ना, और कुछ लोगों ने याजूज और माजूज को भी निकाल दिया हुआ, बता दो आपको। बकायदा हमारे यहाँ एक स्कूल ऑफ थॉट है स्कॉलर्स का, और बड़े मोहतमद स्कॉलर्स हैं, और आपको मैं एक इंटरेस्टिंग बात बताऊं, असल में ये इख्तिलाफी मसला, मेरा एक रिसेंटली एक सेशन हुआ है डॉक्टर हाफिज जुबैर के साथ, माशाल्लाह आलिम दीन है, मेरे खालू भी लगते हैं रिश्ते में, तो उनके साथ एक सेशन हुआ है, मेरे इंशाल्लाह अपनी प्रोफाइल में भी कोशिश करूंगा उसको अपलोड करूँ, याजूज माजूज के बारे में, उसमें हमने मुख्तलिफ आरा और मुख्तलिफ ओपिनियन जिक्र किए हैं उलमा की। तो एक राय उलमा की ये है कि याजूज माजूज आ चुके हैं, और कुछ उलमा ने बकायदा उसके इलाका जो जहाँ पे वो थे ना, जिनके बारे में उन्होंने इलाका बकायदा लोकेट किया, लोकेशन भी लोकेट किया है, और वहां पर पहुंचे हैं, और वहां पर उनको कुछ दीवारों के असरात भी नजर आए। अजीब बात बोल रहा हूँ, दीवार के एक वॉल के जो ऑलमोस्ट अब, यानी जिसे कहते हैं ना, बिल्कुल ही जमीन के साथ मिल चुकी है, उसके कुछ ना कुछ असरात भी मौजूद है, और उन उलमा का दावा यह है कि यहां पे वो थे याजूज माजूज और अब वो वहां से निकल चुके। तो अब सवाल ये पैदा होता है कि वो क्यामत के करीब जब आएंगे तो उसका मफहूम क्या है, तो उसकी वो अलग ताबीर करते हैं। वो कहते हैं असल में उससे मुराद ये है कि वो इंसान जो है ये अल्लाह ताला क्यामत के दिन उनको दोबारा निकालेंगे, उनको कब्रों से। कब्रों से इसलिए निकालेंगे क्योंकि जिस तरीके से अल्लाह ताला उस वक्त, बहुत से मामलात ऐसे हो रहे होंगे जो सुपर नेचुरल होंगे बहरहाल, तो उस वक्त यानी उनकी इंटरप्रिटेशन है अगेन। तो कहने का मतलब है कि बाज़ उलमा ये काम कर चुके हैं, ये हो चुका है, लेकिन बहरहाल ये चीज जरा थोड़ी सी काउंटर इंट्यूटिव है, यानी हमें ये चीज समझ नहीं आती। चले जी आगे चलते हैं। अब एक सवाल जो है जो आप लोगों के लिए भी इंटरेस्टिंग है और मेरे लिए भी इंटरेस्टिंग है, वो ये है कि क्या अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने हमारे दौर के बारे में कुछ चीजें बयान की हैं कि नहीं। अब हमारे दौर में बहुत सी ऐसी चीजें हो रही हैं जो वाकई बहुत बड़ी बड़ी है ना। मिसाल के तौर पर 9/11 का वाकया, ठीक है ना, 9/11 का वाकया आप देख लें, इसी तरीके से जिसे पूरी दुनिया की जो है पूरी दुनिया के अंदर एक तब्दीली आई, ठीक है ना, जियोपॉलिटिक्स बदल गए पूरे पूरी दुनिया के, वर्ल्ड लेवल के अंदर इसका इन्फ्लुएंस हुआ, वर्ल्ड लेवल पे इसका इन्फ्लुएंस हुआ। इसी तरीके से आप देखें कि एआई जो आया, ठीक है ना, उसका एकदम जो आना और किस तरीके से फिर वो टेक्नोलॉजिकल एडवांसमेंट जो हुई है, अब ये और इसकी वजह से पूरी दुनिया के ऊपर तब्दीली आ रही है ना, यानी हर बंदा इन्फ्लुएंस हो रहा है। यानी मेरे जमाने में मुझे याद है कि मेरे दौर में ना ये शहबाज शरीफ ने एक बात कही थी, मेरे दौर से मुराद मैं आपके दौर के ही हूँ, मैं बुजुर्ग नहीं हूँ, मैं मुगीरा भाई कोई 100 साल पुराने बंदे नहीं, भाई चला आपके दौर पर, यानी कुछ देर पहले, कुछ साल पहले, ठीक है। तो मुझे याद है कि अब मैं जब अपने, मुझे याद है कि मैं ओ लेवल्स ए लेवल्स में था, तो उस जमाने में मतलब मैंने सबसे आवाज मैंने मैंने फोन लिया था, उस जमाने मेरे पास ना बटनों का फोन होता था, बड़ी लग्जरी होती थी, और मेरे लिए सबसे बड़ी और हमारे लिए सबसे बड़ी लग्जरी ये होती थी कि इसमें गेम है। कौन सी गेम है जी? स्नेक, सांप वाली गेम। हम बड़े फखर से कहते थे, पता है इसमें सांप वाली गेम है, तो ये भी बड़ी बात होती थी। मतलब आप लोग समझेंगे ये क्या मजाक है, ये क्या बचपना है, लेकिन हमारे लिए यही हमारे छोटे मोटे शौक होते थे कि यार इसमें सांप वाली गेम है, और वालदैन बेचारे परेशान होते, बच्चे डिस्ट्रैक्ट हो रहे तो बटनों वाले फोन होते थे, और बड़ी बात होती थी कि जी फलां के पास फोन है। मैं कुछ 5-6 साल पीछे जा रहा हूं, मैं क्या करने लगा हूं, मैंने अपना ना फोन चेंज करने लगा, बटनों वाला फोन लेने लगा, और मकसद यही है कि ताकि इस डिस्ट्रैक्शन से बाहर निकल सकूं। ये चीज बहुत डिस्ट्रैक्ट करती है फोन, जाहिर है। तो वो मैं मोबाइल लेके आया ऑफिस में, तो यूथ क्लब के ऑफिस में सारे भाई रान हो रहे हैं, अच्छा ये भी फोन है भाई, आप ये खैर है, कैसे जिंदा रहेंगे? मैंने भी सोचा मैं कैसे जिंदा रहूंगा, लेकिन इंशाल्लाह अगले हफ्ते अगर मिल गया तो इसका मतलब है कि जिंदा हूं, ठीक है। एनीवेज तो कोशिश करें, दुआ करें अल्लाह इस्तिकामत अता करे। तो एक भाई फोन ला के कोई एक हफ्ते बाद गिव अप कर चुके हैं, वापस फोन साइड पे करके दोबारा स्मार्टफोन पे शिफ्ट हो चुके हैं। तो ये यानी कहने का मतलब है कि ये अब इस तरह की चीजें सुभान अल्लाह, फिर ये गाड़ियां और फिर ये पता नहीं क्या क्या कुछ आ रहा है, और अजीब व गरीब चीजें हमारे पास इस दौर में आ रही है। तो एक इंसान सवाल पूछता है यानी कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने इसके बारे में कुछ ना कुछ तो कहा होगा। तो हमें ना, अब मैं 2-3 चीजें आपके सामने जिक्र करता हूं। एक स्कॉलर है शेख अबू बकर अल जज़ाइरी रहिमहुल्लाह, ग़ालिबन फौत हो चुके हैं, ये पता नहीं हयात है, बड़ी जबरदस्त किताब है उनकी मिनहाजुल मुस्लिम, बहुत कॉमन किताब है, आमतौर पर मिलती है अकायद पर, नजरियात पर, इस तरीके से बेसिक बिलीफ्स के ऊपर। तो उन्होंने एक किताब लिखी थी, बहुत बड़े आलिम है, बहुत पहले उन्होंने एक किताब लिखी थी अल्लुकात की बादमा गहरा लिस्सात मिन अलामात, बहुत बड़े आलिम दीन है, और इन्होंने कहा कि कुछ ऐसी चीजें जो उन्होंने कहा कि हमारे दौर की हैं जो अल्लाह के रसूल ने प्रेडिक्ट की हैं। इसी तरीके से उन्होंने एक और किताब लिखी जिसका नाम है अल अहादीस अल नबवी अल शरीफा फी अजीब अल मुख्तराआत अल हदीस, आजकल की जो न्यू इन्वेंशंस हैं उनके बारे में जो अल्लाह के रसूल की अहादीस है उनको उन्होंने इकट्ठा किया। तो इसका मतलब है कुछ अहादीस मौजूद है ऐसी, यानी आप आउटराइटली ये नहीं समझ सकते कि इस तरह की अहादीस एग्जिस्ट ही नहीं करती। मैं आपके सामने उसकी मिसाल, अच्छा वो दो तरह की है, वो दो तरह की ये है कि कुछ ऐसी अहादीस है जो कि हमारे दौर के बारे में डेफिनेटली बात कर रही है, लेकिन वो थोड़े से अपनी यानी जो अल्लाह के रसूल ने उसके लिए जो वर्ड्स इस्तेमाल किए, जो प्रेडिक्शन की है ना, वो हमें ज्यादा इंप्रेस नहीं करती। यानी वो एक ऐसी जनरल सी बात है जो मेरा ख्याल है कि शायद हमारे दौर की कोई खास चीज को बहुत ज्यादा आइडेंटिफाई या पॉइंट आउट नहीं करती। मिसाल के तौर पर मैं आपके सामने हदीस रखता हूं, आपको पता चल जाएगा। जैसे कि शेख अबू बकर अल जज़ाइरी ने एक रिवायत मेंशन की है जो الدارمی کی حدیث, الدارمی جو کتاب ہے, امام دارمی تھے, بہت بڑے عالم دین تھے, ان کی کتاب ہے حدیث کی, اس کے اندر انہوں نے ذکر کیے. ان کے دور میں نا ریڈیو آیا تھا, شیخ ابوبکر الجزائری کے دور میں ریڈیو آیا نیا نیا, تو اس زمانے میں لوگ بڑے حیران ہوتے تھے. آپ کو یاد ہے ریڈیو بھی آتا تھا تو لوگ ریڈیو لے لے کے پکڑتے پھرتے تھے, ہمارے پاس ریڈیو. تو وہ فرماتے ہیں کہ یہ حدیث جو ہے میں آپ کے سامنے رکھتا ہوں کہ ان اللہ قد ابث العلم فی آخر الزمان حتی یعلمہ الرجل والمرأۃ والعبد والحر والصغیر والکبیر. حدیث میں آیا کہ آخری وقت آئے گا, آخری زمانے میں اللہ تعالیٰ علم کو اتنا پھیلا دیں گے کہ ہر مرد, ہر عورت, ہر آزاد, ہر غلام, ہر چھوٹا, ہر بڑا, ہر ایک کے پاس علم ہوگا, اس کی ایکسس ہوگی نالج کی. اور یہ چیز ہمیں نظر آ رہی ہے, آپ دیکھیں کہ نالج کا فلو یا ان فلو اتنا زیادہ ہے کہ وی آر ان ایبل ٹو کیپ اپ ود اٹ. سیدھی سی بات, اتنا کچھ ہمارے پاس یوٹیوب پہ, انٹرنیٹ پہ موجود ہے, اور اسی طریقے سے ایون ریڈیو, موبائل فونز, یعنی اب آپ انسائکلوپیڈیاز آپ کے سامنے موجود ہیں, ہر قسم کی چیز آپ کو مل جاتی ہے سبحان اللہ, یعنی اتنا زیادہ ہے کہ وی کین ناٹ ایون امیجن. تو انہوں نے کہا دیکھیں یہ ہمارے دور کی بات ہو, اچھا ٹھیک ہے, اب یہ باقی ہمارے دور کی بات بھی سمجھ آتی ہے, بٹ آبویسلی بہت کوئی ایسی چیز نہیں جسے ہم بہت زیادہ امپریس ہوں کہ ہاں یار اسپیسیفکلی ہمارے پوائنٹ میں, مطلب یہ جنرلی ہم سے پہلے کا دور بھی ہو سکتا ہے جہاں پہ لوگوں کے پاس نالج ویسے ہی جنرلی انکریز ہو جائے. تو اس طرح کی کچھ احادیث بھی ملتی ہیں جن کو ہم جنرلی جنرل میننگ میں بھی سمجھ سکتے ہیں, زیادہ تر احادیث اس طرح کی. اور میں سمجھتا ہوں کہ زیادہ تر احادیث اس طرح کی اس لیے ہیں, اس میں بہت بڑی حکمت ہے. دیکھیں اللہ کے رسول صلی اللہ علیہ وآلہ وسلم اگر اس دور کے اندر گاڑیوں کی بات کر دیتے نا, یا اللہ کے رسول صلی اللہ علیہ وسلم اگر فار ایگزامپل اسپیسیفکس میں چلے جاتے ہیں یا اسپیسیفک کلیمز کرتے ہیں نا, تو صحابہ کے لیے فتنہ بن جاتا, یہ پریشانی بن جاتی کہ یار یہ کیسے ہو سکتا. اگرچہ صحابہ ایمان لے آتے, صحابہ کا ایمان بڑا مضبوط تھا, لیکن صحابہ کے بعد کی جو جنریشن تھی نا وہ اس کو کیا کرتی, وہ اس کو ڈسکوالیفائی کر دیتی. اور ایسا ہوا, دیکھیں ہمارے بعد نا صحابہ کے بعد ایک دور آیا تھا ریشنلسٹ کا دور آیا تھا, جس میں معتزلائٹس آئے تھے, ایک گروپ آیا تھا مسلمانوں کا ہی جو گریک فلسفی سے بہت زیادہ متاثر ہوئے تھے. انہوں نے کہا تھا کہ ہر وہ چیز جو لاجک اور عقل کے خلاف جاتی ہے اس کو آؤٹ رائٹلی ریجیکٹ کر دو, اور کئی احادیث کے ذخیرے کو انہوں نے ریجیکٹ کیا. تو یہ ساری احادیث اگر ہوتی نا جس میں اسپیسیفکس ہوتے, اسپیسیفک کلیمز ہوتے, تو پھر یہ صحابہ کے لیے مجھے لگتا ہے واللہ اعلم حکمت یہی محسوس ہوتی ہے کہ اس کے لیے پھر وہ اس کا شکار. تو اللہ کے رسول صلی اللہ علیہ وسلم نے جنرل میننگ کے اندر بات بتا دی, اس سے یہ ہوا کہ ہمارے لیے وہ ریلیونٹ بھی ہے, اور اس کے ساتھ ساتھ وہ صحابہ کو پریڈکشنز بھی ہو گئیں, سائنس آف دی آور کے اندر بھی وہ چیز شامل ہو گئی. اچھا اچھا, کچھ احادیث بہرحال ایسی ہیں جس سے لگتا ہے کہ وہ ہمارے دور کی اسپیسیفک بات ہے, لیکن اگین اس کے اندر بھی بہت کلیئرلی گاڑیوں کا یا ان چیزوں کا ذکر نہیں. مثال کے طور پہ اچھا, ان میں سے کئی احادیث ضعیف بھی ہیں, ویک بھی ہیں, لیکن کئی صحیح بھی ہیں. جیسے ابن حبان, صحیح ابن حبان کی ایک روایت ہے جس کے اندر اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا ہے سیکون فی آخری امتی, میری امت کے آخر میں رجال, کچھ ایسے مرد ہوں گے, یرکبون علی سروج کاشباء الرحال ینزلون علی ابواب المسجد, وہ کجابوں کی طرح جو چیزیں ہوں گی یا بڑے بڑے خیموں کی طرح جو چیزیں ہوں گی اس کے اندر بیٹھ کے مسجدوں تک آیا کریں گے. کیا محسوس ہو رہا ہے آپ کو؟ گھوڑا, ہاں جی گاڑی ہے نا, گاڑی. ہاں تو اب کجاوے جو تھے, یعنی جو وہ بڑے بڑے, آپ نے بتایا کہ اونٹوں کے اوپر بڑی بڑی وہ بیٹھنے کی وہ رکھی جاتی تھی چھوٹے چھوٹے, اور اس طرح خیمے ہو گئے, تو وہ جو ہے اس طرح کی چیزیں ہوں گی اور اس پر بیٹھ کے مسجدوں تک آیا کریں گے. ابھی اگر یہ کوئی بہت اس دور کی کوئی کامن بات ہوتی تو صحابہ نے کہا یہ کون سی بڑی بات ہے, اس میں آخری زمانے کی بات کیا ہے, اس کا مطلب ہے کہ کمرے یا پھر خیمے ٹائپ کچھ چیزیں ہوں گی جس پہ بیٹھ کے. اور ہمارے ہاں آج کل کیا ہوتا ہے, اس طرح ہی ہوتا ہے نا, گاڑیوں پہ جاتے ہیں لوگ نماز پڑھنے کے لیے اور پھر وہ گاڑیوں کا استعمال بھی کرتے ہیں. تو اس طرح کی بھی کچھ احادیثیں جو ہے نا ہمیں, وہ ہمیں ملتی ہیں کہ جس کے اندر باقاعدہ ان چیزوں کا, پھر جوتوں کا بھی ذکر آتا ہے کہ جوتے بولیں گے, کلام کریں گے, اس کے بارے میں بعض علماء نے تشریح کی ہے, بعض اس طرح کی اور بھی چیزیں علماء نے اکٹھی کی ہیں. سو وی ڈو فائنڈ, ہم کچھ نہ کچھ ہمیں اس طرح کی احادیث ملتی ہیں جس سے ہمیں فیل ہوتا ہے کہ شاید یہ ہمارے دور کی بات ہو رہی ہے, لیکن جنرلی دوسری حدیثیں زیادہ ہیں. اصل میں جو میں نے آپ کے سامنے پہلے جو بات کی تھی نا بڑی اہم, اس پہ غور کیجیے گا, وہ جو حضرت حذیفہ بن یمان کی بات تھی نا بڑی اہم تھی, انہوں نے کہا تھا علیمہ من علیمہ وجہیلہ من جہیلہ. اللہ کے رسول نے تو ساری بات بتائی ہے, لیکن کچھ لوگوں نے جنہوں نے یاد رکھنا تھا یاد رکھ لیا, جنہوں نے بھولنا تھا بھول گئے. مجھے ایک بات بتائیں, کوئی بندہ یہ سوال کر سکتا ہے کہ سر ٹھیک ہے, فار ایگزامپل اللہ کے رسول نے یہ چیزیں بیان کی ہوں گی ہمارے بارے میں, اور ہو سکتا ہے صحابہ اس کو بھول گئے ہوں, جیسے انہوں نے کہا نا کہ وہ ہم دیکھتے تھے تو ہمیں یاد آ جاتی تھی. اب صحابہ نے یہ اے آئی اور یہ گاڑیاں تو نہیں دیکھی تھی تو ان کو یاد نہیں رہی. اچھا کچھ کو تھوڑا بہت یاد ہوا, انہوں نے بیان کر دیا جو چیزیں ان کے ذہن میں تھیں اور وہ محفوظ ہو گئی, جیسے کہ میں نے آپ کو صحیح ابن حبان کی ایک روایت پیش کی آپ کے سامنے. تو کیا سوال پیدا ہوتا ہے, اس کا مطلب ہے کہ وی ہیو لاسٹ سم پارٹ آف آر اسلامک ہیریٹیج یا سم پارٹ آف آر پروفیٹک ٹریڈیشنز؟ کیا خیال آتا ہے, کیا یہ پھر اس پہ اعتراض نہیں آتا؟ کوئی جواب دے گا اس کا؟ اس کے نا دو جوابات ہیں. ایک تو یہ کہ دیکھیں ہو سکتا ہے, دو پاسبلٹیز ہیں, اللہ کے رسول صلی اللہ علیہ وسلم نے یہ چیزیں بیان ہی نہ کی ہوں, کہ حضرت حذیفہ نے یہ نہیں کہا کہ لوگ بھول گئے ہیں, انہوں نے کہا کچھ لوگ جن کو یاد رکھنا تھا انہوں نے یاد رکھ لیا اور جنہوں نے بلانا تھا انہوں نے بلا دیا. تو اس کا مطلب ہے کچھ صحابہ نے یاد رکھا, ٹھیک ہے نا, اور جن کو بھول گیا تھا ان کو یاد, پھر ان کو بھی یاد آ رہا تھا کب, جب اس کو دیکھ لیتے تھے. تو ہو سکتا ہے کہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے اتنی ہی چیزیں بیان کی, اور ہم نے جیسے پہلے بھی بات کی تھی ایک حدیث میں, ہمارے لیے جو خیر کی چیز تھی وہ اللہ کے رسول نے بیان کر دی. ہو سکتا ہے یہ سارا کچھ جاننا, یہ اس کے بارے میں پریڈکشن کوئی ویلیو ایڈیشن نہ ہوتی, تو اللہ کے رسول نے اگر نہیں بتایا تو ٹھیک ہے, مطلب وی بلیو کہ سننا اور اللہ کے رسول نے جو تعلیمات دی ہیں سفیشنٹ فار اس. تو ایک تو جواب یہ ہو سکتا. دوسرا جواب اس کا یہ ہے کہ واٹ ایف, اگر ہم ایون اسیوم بھی کر لیں کہ صحابہ کچھ چیزیں بھول گئے تھے, ان مائی ہمبل اوپینین اٹ ڈزنٹ میک مچ ڈفرنس. دیکھیں جو چیزیں ڈفرنس کریٹ کرتی تھیں نا وہ ہمارے ہاں محفوظ طریقے سے پہنچ گئی. دیکھیں یہ ساری چیزیں بیان کرنے کے باوجود اگر بالفرض اللہ کے رسول بتا بھی دیتے یا نہ بھی بتائیں, کیا ہمارے دین کے اندر کوئی اس سے فرق پڑتا ہے؟ یعنی اگر ان فتنے جو اب اے آئی کا فتنہ ہے یا موبائل کا فتنہ ہے یا گاڑیوں کا فتنہ, اگر بالفرض ٹیکنالوجی کا جو فتنہ یا آزمائشیں ہیں, ہمیں اس کی سولوشن کا پتہ ہے کہ نہیں پتہ؟ دین نے سولوشن آلریڈی بتا دی ہے. تو ایون اگر ان کی پریڈکشنز نہ بھی ہوں, یا پھر فار ایگزامپل پہلی بات نہ بھی ہوں, یا پھر ہو کہ اگر صحابہ بالفرض بھول گئے, تو ان مائی ہمبل اوپینین اس سے کوئی ویلیو ایڈیشن نہیں ہوتی. ہاں پتہ چل جاتا بہت اچھا تھا, ہم لوگ بھی بڑے چیزیں بیان کر دیتے اور کچھ چیزیں پتہ بھی چل گئی نا, لیکن اگر نہ بھی پتہ چلتی تو کوئی بات نہیں. اب ہم کچھ پرنسپلس کی بات کرتے ہیں. پہلی چیز جو ہے, پہلا پرنسپل جو علماء ذکر کرتے ہیں وہ یہ ہے کہ صرف ان لوگوں کو سائنز آف دی آور کے حوالے سے بات, اب ہم وہ پرنسپلس ذکر کر رہے ہیں, وہ قواعد ذکر کر رہے ہیں, وہ ایگزیم ذکر کر رہے ہیں, جن کی روشنی میں آپ نے کیا کرنا ہے, آپ نے ان سائنز آف دی آور کو سمجھنا ہے, ان چیزوں کا خیال رکھنا ہے, ٹھیک ہے نا. پہلی چیز کیا ہے, علماء کہتے ہیں, اچھا علماء نے اس پہ مختلف کتابیں لکھی ہیں. ایک کتاب ہے باقاعدہ جو پوری اس کے اوپر ہے, شیخ عبداللہ بن صالح العجیری کی ہے, عربی میں کتاب ہے, بہت اچھی کتاب ہے. وہ اس میں ملٹیپل پرنسپلز انہوں نے ذکر کیے بہت ڈیٹیل میں, وہ پوری کتاب اسی ٹاپک پر ہے. اسی طریقے سے ایک اور ایک اسکالر ہے دکتور محمد بن غیث ان کا نام ہے, اور ان کی کتاب ہے میرے پاس موجود ہے, دونوں کتابیں موجود ہیں. جو ان کی کتاب موجود ہے وہ ہے احادیث و اشراط الساعہ, ٹھیک ہے نا, کہ اشراط الساعہ کے بارے میں جو احادیث ہیں وہ اور ان کی سمجھ, ان کی فقہ. اس کے شروع میں انہوں نے ایک پورا چیپٹر, ان کی پوری ایک باب ہے, پورا چیپٹر ہے جس کے اندر انہوں نے تقریباً اراؤنڈ اف آئی ایم ناٹ رانگ 24 کے قریب پرنسپل ذکر کیے, اور انہوں نے وتھ ایگزامپلز ایکسپلین کیا ہے کہ ان پرنسپلز کو سامنے رکھنا چاہیے جب آپ سائنز آف دی آور کو یا ان کو پڑھ رہے ہو, ان احادیث کو یا پھر اس طرح سے متعلق جو لٹریچر کو آپ اگر گو تھرو کر رہے ہیں, ٹھیک ہے. لیکن بہرحال میں آپ کے سامنے کچھ موٹی موٹی چیزیں لکھوں گا جو آپ کے لیے میرا خیال ہے انف ہوں گی, سفیشینٹ ہوں گی, اور جس کو آپ کو ذہن میں رکھنا ضروری ہے. پہلی چیز جو ہے وہ یہ ہے کہ وہ لوگ صرف اس کے بارے میں بات کریں جن کو اللہ تعالیٰ نے دین کا علم دیا. اس کی وجہ یہ ہے کہ دیکھیں, یاد رکھیے گا, ان احادیث کو سمجھنے کے لیے نا آپ کو کچھ سائنسز کا, کچھ چیزوں کا علم ہونا ضروری ہے. پہلی چیز, آپ کو عربک لینگویج آنی چاہیے. اصل میں ہوگا یہ, آگے ہم بات کریں گے کہ بہت سی ایسی احادیث ہے جو کہ ہمیں اپیرنٹلی لگتا ہے کہ وہ سمبولک ہے, الیگوریکل ہے. اگر آپ کو عربک لینگویج نہیں آتی نا, آپ کبھی بھی یہ ڈیٹرمن نہیں کر سکتے کہ یہ جو لفظ اللہ کے رسول نے استعمال کیا ہے اس کی باؤنڈریز کیا کیا ہے, کون کون سے میننگ اس لفظ کے اندر شامل ہو سکتے ہیں, یا یہ لفظ کن کن میننگز کو اکوموڈیٹ کر سکتا ہے. अगर आपको अरबिक लैंग्वेज अच्छी ना आती हो, आपको लुगत की महारत होनी चाहिए, और वो जाहिर है एक आलिम दीन को होती है, नंबर वन। नंबर ये कि आपको उसूल उल फिक का भी पता होना चाहिए। देखें फिक, उसूल उल फिक क्या है? फिक कहते हैं कि लिटरेचर को समझने के प्रिंसिपल्स। हमारे यहां उसूल उल फिक अगर आप पढ़े ना, तो उसके अंदर बकायदा पता चलता है कि अल्फाज, लफ्ज जो है उसकी क्या क्या इंप्लीकेशन होती हैं, उसके क्या क्या कॉनोटेशन होती हैं, किस तरीके से आपने उसको यूज करना है। अगर इस सेंस में इस्तेमाल होगा तो उसका ये कॉन्टेक्स्ट हो, अगर उसका ये कॉन्टेक्स्ट होगा तो ये होगा, वो मल्टीपल चीजें उसकी मालहु व मालही आपको डिस्कस करना पड़ता है। और जाहिर है ये हदीसें क्या है, ये भी दीनी लिटरेचर है ना। अब आपने इनको समझना है तो आपको प्रिंसिपल्स का पता होना चाहिए। हमारे यहां बहुत से लोग होते हैं जिनको ना अरबी आती है ना उसूल फिक आती, बस वो माशाल्लाह जो उनको समझ आ रहा होता है वो पकड़ के रगड़ी जाते हैं, ठीक है। उसके बाद फिर क्या है आपके पास, यानी ये दो बुनियादी चीजें आपके सामने होनी चाहिए, और इसके साथ साथ उसूल तफसीर भी है। उसूल फिक की भी एक ब्रांच आप समझ लें, उसूल तफसीर भी है, यानी तफसीर का इल्म, कुरान मजीद के आयात और इस तरीके से अहादीस है उनको किस तरीके से इंटरप्रेट किया जा सकता है, उसका इल्म होना चाहिए। तो तब जाके आप इससे सही तरीके से जस्टिस कर सकते हैं, वरना आप क्या करेंगे, डिससर्विस करेंगे, ठीक है ना। तो पहला प्रिंसिपल तो ये बेसिक चीज है। दूसरी चीज जो असल इंपॉर्टेंट है वो ये है, आइए अब इस पर बात करते हैं, जो मेन चीज है वो ये है कि इंटरप्रिटेशन के हवाले से हमने राइट मेथोडोलॉजी को यूज करना है। वो राइट मेथोडोलॉजी क्या है इसको जरा समझिएगा। हमारे यहां दो मजाहिब है, बल्कि आप समझे कि हमें तीन किस्म की अहादीस मिलती हैं, तीन किस्म की अहादीस मिलती हैं इस हवाले से, या प्रेडिक्शंस या प्रोफेसीज मिलती हैं। पहली वो है जो क्लियरली एलेगोरिकल है, सिंबॉलिक है, जिसको आप मेटाफोर के तौर पे मेटाफोरिकली समझ सकते हैं। कुछ अहादीस है जिसपे क्लियरली ये बात पता है, कंफर्म्ड है कि ये जो बात चल रही है ये एलेगोरिकल है, ये लिटरल सेंस में नहीं बात हो रही, ठीक है ना। मिसाल के तौर पे इसकी मिसाल क्या है, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने अपने बाद फितनों के बारे में प्रेडिक्शन की, और आपने कहा कि उन फितनों को रोकने के लिए एक दरवाजा है, और वह दरवाजा कौन था, सईदना उमर बिन खत्ताब रदी अल्लाह तआला। पता है ना आपको, सईदना हुज़ैफा बिन यमान के पास सईदना उमर बिन खत्ताब आए कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने इसका जिक्र किया था, बताएं क्या वो मैं हूं, और आपने कहा आप वो हैं। फिर उन्होंने पूछा बताएं उस दरवाजे को तोड़ा जाएगा या उसको खोला जाएगा, यानी जब वो दरवाजा खुल जाएगा तो फितने एकदम खुल जाएंगे। जैसे डैम है ना, डैम उसमें पानी को रोका है, जैसे अल्लाह माफ करे डैम टूटता है तो किस तरीके से आपने देखा है कि पानी का आउटफ्लो होता है, तो बिल्कुल इसी तरीके से एक आड़ है, एक रुकावट है, एक हर्डल है जिसने क्या किया हुआ है, फितनों को रोका हुआ है, और वो कौन है, हदीस में आया उमर बिन खत्ताब रज़ी अल्लाह। अब ये जो दरवाजा होना, अब उमर बिन खत्ताब दरवाजा तो नहीं है ना भाई, ठीक है ना। अब कोई बंदा कहे जी वो कोई दरवाजा है, हम जाके ढूंढे वो कहां पे दरवाजा जहां पे सारे फितने रुके हुए, फतरा वो ये नहीं, मतलब एक लिटरल सेंस में बात नहीं हो रही, समझ रहे हैं। तो सईदना उमर बिन खत्ताब, तो ये बात कंफर्म थी कि वो क्या है। तो कुछ अहादीस ऐसी हैं जिसमें कंफर्म हो जाता है कि ये बात क्या हो रही है, एलेगोरिकल हो रही है, या फिर किसी तरीके से ये लिटरल सेंस में नहीं हो रही, यहां पे हम इसको एज अ मेटाफोर के तौर पर इस्तेमाल करें। एक कुछ रिवायात ऐसी, कुछ अहादीस ऐसी है जिसमें क्लियर है, कुछ ऑन द ऑपोजिट क्लियर भी है, कुछ ऑन द ऑपोजिट ये है, ऑन द कॉन्ट्ररी वो ये है कि वो क्लियरली लिटरल है, क्लियरली लिटरल है, यानी इसमें दूसरी राय नहीं कि वो लिटरल नहीं है। मिसाल के तौर पे दज्जाल, ठीक है ना। अब दज्जाल जो है ना, दज्जाल के बारे में अल्लाह के रसूल ने प्रिडिक्शन की है। अब दज्जाल के बारे में कई लोगों ने कहा जी ये एक वो क्या है, एक सिस्टम का नाम है, ये फलां चीज का नाम है, ये फलां चीज का नाम है, उसकी हर चीज को उन्होंने क्या बना दिया, एक सिंबॉलिक वे में ले गए, सिंबल बना दिया। हालांकि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की अगर अहादीस को इंशाल्लाह मौका मिला तो दज्जाल के ऊपर भी हम बात करेंगे। दज्जाल के ऊपर मैंने वैसे चार से छह घंटे के दरमियान मैंने एक प्रेजेंटेशन भी तैयार किया जिसमें दज्जाल के बारे में मैंने मल्टीपल चीजें इकट्ठी की है इंशाल्लाह। तो होगा इंशाल्लाह कि जिस तरीके से हमारी ये सीरीज थी तीन सेशन की, तो उस पर भी इंशाल्लाह हम विल गो थ्रू दैट। अब दज्जाल के बारे में कंफर्म है कि अल्लाह के रसूल जिस शख्स के बारे में बात करें वो एक इंसान है, क्योंकि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की कई अहादीस है जिसमें बकायदा आप सल्लल्लाहु अलैहि वसल्लम एक शख्स के पास जाते हैं, आपने बकायदा बताया कि ये बंदा जो है यानी उसकी शक्ल बताई, उसके बाल ऐसे होंगे, उसकी आंखें ऐसी होंगी, उसकी टांगे ऐसी होंगी, पिजन टोड होगा, इसी तरीके से उसका सीना ऐसा होगा, उसका रंग ऐसा होगा, फिर उसको कंपेरिजन किया सईदना ईसा अलैहिस्सलाम के साथ अल्लाह के रसूल ने, इसी तरीके से उसके बाल ऐसे होंगे, अच्छा इसी तरीके से उसका पीछे से हंच पैक होगा, ये भी बकाया मेंशन किया, उसकी आंखें ऐसी होंगी। फिर अल्लाह के रसूल ने एक बकायदा बंदे से मुशाबियत भी दी, फलां बंदे से मिलता जुलता है। और फिर अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के दौर में एक शख्स था जिसका नाम था इब्न सैयाद, साफी इब्न सैयाद, बड़ा मशहूर वाक्य आपने अहादीस में देखा है। वो बंदा अल्लाह के रसूल और सहाबा समझते थे, यानी सहाबा तो कई सहाबा कस्में खाते थे कि ये कौन है, ये दज्जाल है। अब अगर वो सिस्टम का नाम होता तो भाई वो बंदों को क्यों तलाश कर रहे हैं, इट इज एन एक्शन, ठीक है ना। तो ये बात कंफर्म है कि दज्जाल एक पूरा बंदा है, इंसान है, ठीक है। और आप सल्लल्लाहु अलैहि वसल्लम ने ये भी बताया कि उसके वालिदैन होंगे, यहूदियों के घर में पैदा होगा। कुछ ऐसी रिवायात है जो अनक्लियर है, बहरहाल वो भी है, एक बड़ा लिटरेचर ऐसा भी है कि उसके बारे में अब कंफ्यूजन है कि क्या वो लिटरल सेंस में बात हो रही है या फिर वो एलेगोरिकल, इस पे कंफ्यूजन बहरहाल मौजूद है। क्या हम एज ए सिंबॉलिकली उसको इंटरप्रेट करें या उसको लिटरल सेंस में हम लें, एक बहुत बड़ा लिटरेचर। इसके बारे में दो मजाहिब पाए जाते हैं, इसके बारे में कौन है, हमारे यहां दो मजाहिब है, दो स्कूल्स ऑफ थॉट है। एक स्कूल ऑफ थॉट है जिसको कहते हैं अहलुत तअवील, और दूसरा स्कूल ऑफ थॉट है जिसको कहते हैं अहलुत तफवीज। अहलुत तअवील वो है जो कहते हैं कि हम इनको इंटरप्रेट करेंगे और आजकल के दौर के मुताबिक इनको क्या करेंगे, अप्लाई करेंगे, इनको हम सिंबॉलिक लेंगे और आजकल के दौर में किसी ना किसी तरीके से इनको अप्लाई करेंगे विद रिस्पेक्ट टू आर टाइम्स। जिसमें एक बहुत बड़ी शख्सियत, मारूफ शख्सियत इमरान हुसैन की, शायद आपने सुनी ही है उनके बारे में, जिनका टॉपिक ही इस्लामिक एस्कटोलॉजी, साइंस ऑफ द आवर के बारे में बोलते हैं इमरान हुसैन, बहुत मशहूर है, ठीक है ना। अगर आपको नहीं पता तो बहुत अच्छी बात है ना पता, ठीक है ना, ज्यादा पता चलने की जरूरत भी नहीं है। एक जमाने में उनका काम बहुत अच्छा था लेकिन अल्लाह माफ करे, अब तो बहुत ही उनका अजीबो गरीब बातें उन्होंने शुरू कर दी करना। तो बहरहाल वो जो शख्स है उसकी पूरी, उसकी कई किताबें भी हैं, उनका पूरा एक स्कूल ऑफ थॉट है, उनकी बहुत बड़ी फॉलोइंग है, ठीक है ना। और वो समझते हैं, वो क्या करते हैं कि वो जितनी भी दज्जाल, यानी उन्होंने इस दौर में दज्जाल निकाला हुआ बादल, ठीक है ना, और हर वो हदीस जो उस अल्लाह के रसूल ने मेंशन की है उसको उन्होंने सिंबॉलिक वे में आजकल के दौर में इंटरप्रेट किया हुआ है उन्होंने। तो वो दूसरा स्कूल ऑफ थॉट है, उसको कहते हैं अहले तफवीज। तफवीज का मतलब है किसी के हवाले कर देना। तफवीज का मतलब क्या है, तावील का मतलब होता है इंटरप्रेट करना, और तफवीज का मतलब होता है हवाले कर देना। तो दूसरा स्कूल ऑफ थॉट जो सही स्कूल ऑफ थॉट है और जो वाकई एक एकेडमिक स्कूल ऑफ थॉट है वो है अहलुत तफवीज का। वो कहते हैं कि प्राइमरली इसका जो मीनिंग है ना वो अल्लाह के हवाले कर दिया जाए। क्या मतलब है, हम जाहिरी मीनिंग को ले, अनलेस एंड अनटिल हमारे पास कोई ऐसा एविडेंस आता है जिससे पता चल जाता है कि नहीं यहां पर क्या हो रहा है, यहां पर सिंबॉलिक वे में बात हो रही है, वरना हम इसको जाहिरी माने में लें, यानी इसकी हकीकत को अल्लाह के हवाले कर दें। भाई हम मिसाल के तौर पे अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के दौर में बात हुई, अल्लाह के रसूल ने फरमाया कि एक वक्त आएगा दज्जाल के वक्त में हजरत ईसा अलैहिस्सलाम दज्जाल को एक नेजे से मारेंगे, स्पीयर से मारेंगे। अब कोई बंदा सोचे कि यार इस टेक्नोलॉजी के दौर में कहां नेजा, नेजे तो मिलते नहीं है ना, अब स्पीयर कौन बनाते हैं, लोग शौक के लिए अपने घरों के अंदर बना के लगा देते हैं या खरीद लेते हैं, वो एक अलग बात है। लेकिन जंगें होंगी जी घोड़ों की, ये भी हदीसों में आता है, बकायदा घुड़सवार होंगे, और आप सल्लल्लाहु अलैहि वसल्लम ने मुझे उनके घोड़ों का भी पता है, और बकायदा वो जंग जो उस घोड़ घुड़सवार होंगे, हॉर्समैन होंगे जो उसके ऊपर जा रहे हैं, अल्लाह के रसूल ने उनके बारे में प्रेडिक्शन किया, आगे जंगों का जिक्र आएगा। अब वो सारे घोड़े, यानी इस दौर में घोड़े कौन से होंगे, कोई कोई इलेक्ट्रिक स्कूटर्स होंगे, कोई हार्ली डेविडसन होगी, क्या होगी क्या, यानी ये एक सवाल पैदा हुआ ना। तो अब हमारे उलमा जो अहलुत तफवीज, अहलुत तअवील क्या कहेंगे, वो कहेंगे जी वो कोई बाइक्स होंगी सुपरसोनिक स्पीड के साथ चलने वाली, हवा में उड़ने वाली बाइक्स होंगी, और उसमें बैठ के वो क्या करेंगे, उड़ेंगे चलाएंगे। तो लेकिन अहले तफवीज कहते हैं कि नहीं, हम इसको जाहिरी माने में लेंगे और इसका इल्म अब कैसे होगा, वल्लाह हुआ भाई दज्जाल के दौर में हर चीज कोई नेचुरल थोड़ी हो रही होगी, अब नॉर्मल चीजें होंगी कि नहीं होंगी, असल बात यही है ना, यानी दज्जाल की जन्नत भी होगी जहन्नम भी होगी, वो अपने इशारे से आसमान से बारिशें भी नाजिल कर रहा होगा और अपने इशारे से क्या कर रहा होगा, फैमिन भी आ रहा होगा हर जगह पे, जो लोग उसको नहीं मानेंगे वो मुसीबत मार के कत्ल करके लोगों को जिंदा भी कर रहा होगा। अब इस तरह के जब बड़े बड़े काम हो रहे होंगे तो उस दौर में घोड़े खोते आना वो भी कोई बड़ी बात तो नहीं है, समझ रहे कि नहीं समझ रहे। तो अहले तफवीज कहते हैं कि इसको अल्लाह के हवाले और यही सेफ है, उसकी वजह क्या है जरा समझिएगा। याद रखिएगा कि जो इंटरप्रिटेशन है ना देखिए सिंबलिज्म जो है ना उसकी कोई इंतहा नहीं, इंटरप्रिटेशन की कोई लिमिट नहीं होती, देर इज नो एंड टू द वर्ल्ड ऑफ पॉसिबिलिटीज, यानी पॉसिबल एक चीज पॉसिबल है ये कभी भी इसकी कोई एंड नहीं होता, ठीक है ना। टाइम हमारा ऊपर हो गया, टाइम पूरा हो गया इसको, मैं ना आप लोग भी थक गए हैं मुझे अंदाजा हो रहा है, क्योंकि ये थोड़ा सा ना आगे मैंने कुछ और भी चीजें आपको थोड़ी सी इंपॉर्टेंट बतानी है। हम ऐसा करेंगे कि अगले सेशन में इंशाल्लाह इसको कवर करेंगे, और उसके बाद ईद है जाहिर है, उसके बाद हमारे पास ईद की शायद गालिबन ब्रेक आएगी, तो विद दैट इंशाल्लाह विल कंक्लूड, क्योंकि भी और भी तीन चार प्रिंसिपल्स थे अल्लाह की तरफ से, उस पर टाइम अभी नहीं मुकम्मल हुआ मुझे मिला, तो लेट्स कंक्लूड विद द फोर्थ सेशन, विद दैट इंशाल्लाह वी कंक्लूड टुडेस सेशन, बारकल्लाहु फीकुम। तो इस हवाले से अब तक जो हमने डिस्कशन किया उसमें कोई सवाल है आपको कर लें, विल बिगिन इंशाल्लाह विद द सेम पॉइंट इंशाल्लाह नेक्स्ट टाइम। सुभानकल्लाहुम्मा बिहम्दिका अशहदु अल्ला इलाहा इल्ला अंता अस्तग़फिरुका व अतूबु इलैक।